अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
संस्था खारेज हुन लागेपछि दुर्घटनाको जिम्मा नलिने ट्रक व्यवसायीको निर्णय। बाँके नरेनापुरबाट योजनाको रकम फर्चौटका लागि घन्टौँ यात्रा गर्नुपर्ने बाध्यता।
बाँकी जिल्ला खुल्ला दिशामुक्त घोषणा, अबको लक्ष्य साक्षर जिल्ला। बर्दियाको बारबर्दियामा आधारभूत शिक्षा सुनिश्चित।
जुम्लामा अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था थप जटिल, जीवन रक्षाको माग। आजदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प।
र दाङका द्वन्द्व पीडित पाउने रकमभन्दा बढी खर्च हुने भन्दै राहत लिन गएनन्। भेरियन्स अस्पताल नेपालगञ्जले प्रसूति महिलालाई सिहार नगरेको गुनासो।
नयाँ सुट, जुत्ता, ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पायो त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा दुर्घटनाको जिम्मा नलिने ढुवानी व्यवसायहरूको निर्णय छ। ट्रक यातायात व्यवसाय समितिहरूले सावन 1 गते मङ्गलबारदेखि आफ्ना संस्था खारेज हुन लागेको भन्दै व्यवसायले दुर्घटनाको जिम्मा नलिने निर्णय गरेका हुन्। प्रदेश नम्बर 5-6 कर्णाली र 7 का ढुवानी यातायात व्यवसायहरूले आगामी मङ्गलबारदेखि दुर्घटनाको जिम्मेवारी नलिने भएका हुन्। सावन 1 गतेदेखि व्यवसायका सङ्घ संस्थाहरू खारेज हुनै लाग्दा दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेका हुन्। सरकारले गत चैत्र 18 गते यातायात क्षेत्रमा भएको सिन्डिकेट अन्त्य गर्ने भन्दै यातायात सम्बद्ध व्यवसायहरूको बैङ्क खाता रोक्नुका साथै सावन 1 गतेदेखि सङ्घ संस्था खारेज गर्ने निर्णय गरेको थियो। ट्रक व्यवसायहरूको संयुक्त बैठकले 3 वटा प्रदेशका करिब 7,000 ट्रकहरूले दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेको पश्चिमाञ्चल यातायात व्यवसाय समितिका अध्यक्ष टीकाराम गौतमले बताउनुभयो। सम्बद्धका अनुसार अहिले दुर्घटनाका नाममा यातायात व्यवसाय सङ्घ संस्थाहरूले मासिक 1.5 करोड रुपियाँसम्म खर्च गर्दै आइरहेका छन्। मासिक रूपमा 1.5 करोड रुपियाँसम्म उपचार खर्चमा संस्थाको रकम जाने भएको भन्दै संस्था नवीकरण र बैङ्क खाता सञ्चालन नभएसम्म दुर्घटनाको जिम्मेवारी आफूहरूको नहुने उहाँहरूको भनाइ छ। यातायात व्यवसायहरूले घोषणा गरेर आन्दोलनका कार्यक्रम नगर्ने तर दुर्घटनाको जिम्मेवारी भने नलिने निर्णय गरेको उहाँहरूको भनाइ छ। दैनिक नेपालगञ्जमा खबर छ।
बाँकेको नरेनापुर गाउँपालिका 3 काला फाटाका उपभोक्ता समितिका अध्यक्ष काशीराम यादव हिजो दिनभर नेपालगञ्ज स्थित गाउँपालिकाको कार्यालयमा योजनाको कागजात मिलाउन व्यस्त रहनुभयो। नरेनापुर गाउँपालिकाले नेपालगञ्जमा कार्यालय सारेपछि उहाँ योजनाको रकम फर्चुट गर्न भनेर घरभन्दा 50 किलोमिटर टाढाको नेपालगञ्ज आउनु भएको हो। असार मसान्तभित्रै सबै योजनाको रकम मिलान गर्नुपर्ने भए पनि छोराको मृत्युका कारण ढिलाइ भएको उहाँले बताउनुभयो। त्यसमाथि पनि गाउँपालिकाको कार्यालय नेपालगञ्ज सरेकाले थप शास्ति भएको उहाँको भनाइ छ। नरेनापुरबाट उहाँ भारतीय बाटो हुँदै नेपालगञ्ज आउनु भएको हो। उहाँको घरबाट नरेनापुर गाउँपालिकाको वडा कार्यालय 4 किलोमिटरको दूरीमा छ। गाउँपालिकाको कार्यालय घर नजिक भएर के गर्नु, योजना फर्चोट गर्न 6 घन्टा लगाएर नेपालगञ्ज आउनुपर्ने बाध्यता छ। उहाँले भन्नुभयो, योजनाको रकम फर्चोट गर्ने क्रममा उहाँको समय मात्र खेर गएको छैन। भारतीय बाटो भएर नेपालगञ्ज आउने क्रममा भारतीय र नेपाल प्रहरीको केरकारबाट शास्ति पनि भोग्नु परेको अनुभव उहाँसँग छ। काशीराम र गुरुदयाल प्रतिनिधि मात्रै हुनुहुन्छ। नरेनापुर गाउँपालिकाका 60 भन्दा बढी उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष नेपालगञ्जमा डेरा जमाएर बस्न बाध्य छन्। हिसाब मिलानका लागि नरेनापुरबाट आएका धेरै जसोको होटलमा बास छ। धेरै दिन बस्नुपर्दा खर्च धेरै हुन थालेपछि सस्तो होटल खोजेर बसेको मौर्यले बताउनुभयो। बिजुली र इन्टरनेट समस्या भएको भन्दै नरेनापुर गाउँपालिकाले 5 महिना अघि गाउँपालिका कार्यालय नेपालगञ्ज सारेको हो। विश्वराज पसलरङ्ग्याले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
बाँकेले अब साक्षर जिल्ला घोषणाको लक्ष्य लिनुपर्ने प्रदेश 5 का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनु भएको छ। हिजो नेपालगञ्जमा बाँके जिल्लालाई खुल्ला दिशामुक्त घोषणा कार्यक्रममा बोल्दै मन्त्री बरालले जिल्ला खुल्ला दिशामुक्त भएकोले अब साक्षर घोषणाका लागि केन्द्रित हुन सुझाव दिनुभयो। एक घर एक चर्पी बाँकेको स्थान पूर्ण सरसफाईयुक्त जिल्ला हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मन्त्री बरालले जिल्लाका अशिक्षितहरूलाई साक्षर बनाएर एक वर्षभित्रै साक्षर जिल्ला बनाउनु तयारीमा जुट्न आग्रह गर्नुभयो। बाँके स्थानीय तहका प्रमुख प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा मन्त्री बरालले बाँकेका 35,000 अशिक्षितलाई शिक्षाको बाटोमा ल्याउन तीव्र रूपमा साक्षरताका कार्यक्रम अगाडि बढाउन आग्रह गर्नुभयो। स्मृति देवकोटाले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
अनिवार्य निशुल्क आधारभूत शिक्षाको सुनिश्चितता बर्दिया बारबर्दिया नगरपालिकाको प्रतिबद्धता भन्ने नाराका साथ बर्दियाको बारबर्दिया नगरपालिकालाई विद्यालय उमेर समूहका बालबालिकाहरू विद्यालय बाहिर छैनन् भनी घोषणा गरिएको छ। संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले विद्यालय उमेर समूहका बालबालिकाहरू विद्यालय बाहिर छैनन् भनी बारबर्दिया नगरपालिकालाई हिजो एक वृहत कार्यक्रमका बीच घोषणा गरिएको हो। बारबर्दिया आधारभूत शिक्षा सुनिश्चित स्थानीय तह भनेर भावुक योगीले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
13 दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको मुटुको चाल तलमाथि भइरहेको छ, बोल्न सक्ने अवस्थामा हुनुहुन्न। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डाक्टर पूजन रोकाईका अनुसार केसी हात खुट्टा समेत चलाउन नसक्ने अवस्थामा पुगिसक्नु भएको छ। उहाँ बेडबाट उठ्न सक्ने अवस्थामा हुनुहुन्न। उहाँले भन्नुभयो, संक्रमणबाट बचाउन हामीलाई चुनौती भइरहेको छ। मुटुको चाल तलमाथि भइरहेकोले कतिखेर के हुने भन्ने थाहा छैन। उहाँको स्वास्थ्य जटिल बन्दै गएपछि विभिन्न अधिकारवादी सङ्घ संस्था र स्थानीय तहका जनप्रतिनिधिले सरकारसँग जीवन रक्षाको माग गरिरहेका छन्। नेपाल चिकित्सक सङ्घले प्रतिनिधि सहितको नेकपा अध्यक्ष पुष्पकमल दाहाल लगायत विभिन्न पार्टीका शीर्ष नेतासँग भेटेर डाक्टर गोविन्द केसीको आमरण अनसनमा देखिएको डेडलक अन्त्य गर्न आग्रह समेत गरेको छन्। यता गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै आजदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने घोषणा गरेका छन्। त्रिवी शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सक संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन एआरडिएले आजदेखि आकस्मिक बाहेकको सबै सेवा ठप्प गर्ने घोषणा गरेको छ। आजको कान्तिपुर नागरिकमा खबर छापिएको छ। पश्चिम डायरीमा नेकपा सांसदको नजरमा प्रदेश 5 सरकारको मूल्याङ्कन।
सरकारका केही कमजोरीहरू छैनन् भन्ने कुरा होइन, तर अहिले कमजोरी औल्याउने बेला किन होइन भने यो प्रदेशको जग हामीले थाप्दैछौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
भर्ना खुल्यो एसएलसी एसईई उत्तीर्ण तथा पूरक मौका परीक्षामा सहभागी भएका विद्यार्थीहरूले समयमै सम्पर्क गर्नुहोला।
नेपालगञ्ज हेल्थ क्याम्पस कार्यक्रम पिसिएल ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी ल्याब असिस्टेन्ट टिसिएलसी। सम्पर्क नम्बर 081520359569 98582949 र 98484103636। महिला छात्रावासको पनि व्यवस्था भएको।
सम्पर्क स्थान नेपालगञ्ज हेल्थ क्याम्पस आदर्श नगर 10 नेपालगञ्ज बाँके। नोट, शनिबार पनि कार्यालय खुल्ला रहनेछ।
नमस्कार, म प्लम्बर।
म व्यवसायी।
म वैदेशिक रोजगारीमा छु।
म सेक्युरिटी गार्ड।
म सवारी चालक।
म एक सचेत महिला हुँ।
म जागरूक
नागरिक हुँ।
म तपाईँ जस्तै
आम नागरिक हुँ
जो आफ्नो सिपमा,
मेहनतमा,
लगनशीलतामा,
कर्ममा विश्वास गर्छु।
सूचना, स्रोत र मौका पाएमा उनले गर्न नसक्ने के छ र? मलाई विश्वास छ उनको क्षमतामा।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363899।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेका प्रदेश सांसद बाबुराम गौतमले आफ्नो निर्वाचन क्षेत्रमा परेका विकास योजना आफ्नै पहलबाट आएको बताउनु भएको छ। ठूला योजना आउन नसके पनि साना योजनाहरू भित्रिएको उहाँको भनाइ छ। बाँकेको निर्वाचन क्षेत्र नम्बर 3 प्रदेश 5 निर्वाचित सांसद गौतम।
मेरो बाँके जिल्लाको विकासका लागि मैले खास गरेर अवधिवासी क्षेत्र मेरो पर्छ, पुनर्वास क्षेत्र पहिल्यै पनि त्यहाँ आधारभूत रूपमा विकास भएकै क्षेत्र हो। अवधिवासी क्षेत्रका लागि मैले के गरेको छु भने परस्पुर गौघाट रोड योजनामा अहिले पारेको छु, त्यसै गरी परस्पुर बेलभार सडक कालोपत्री गर्ने गरी त्यसमा लगभग 1.5 करोड रुपियाँ हालेको छु, त्यसै गरी बेलभार साइगाउँ सडक, सिपुरी सडक, त्यसै गरी जयसपुर साइगाउँ सडक, त्यसपछि जोगा गाउँको मन्दिरलाई अध्ययन गरेर त्यसलाई एक प्रकारले पर्यटनको रूपमा विकास गर्ने अध्ययनका लागि त्यसलाई हालेको छु, र बेलहरी गाउँको मुस्कट्टा बाबा हडिया बाबाको मन्दिरलाई त्यसलाई विकसित गरेर त्यसलाई पोखरी साफ गरेर मन्दिरलाई पर्खाल दिवाल लगाउनका लागि त्यसमा मैले 12-15 लाख रुपियाँ बजेट छुट्याउन लगाएको छु। 5 बिघा जमिनमा रहेको ईश्वरी तलाउ त्यत्तिकै खेर गएको थियो, त्यो तलाउलाई साफ गरेर सिँचाइको व्यवस्था गर्न त्यसमा बजेट हाल्न लगाएको छु। प्रत्येक गाउँपालिकामा खानेपानीका लागि मेरा निर्वाचन क्षेत्रका सबै गाउँपालिकामा खानेपानीको योजना हाल्न लगाएको छु। त्यसपछि यो निर्वाचन क्षेत्र जानकी गाउँपालिका र खजुराको केही हिस्सालाई लिएर एउटा रिङ रोडको अवधारणा मैले अगाडि सारेको छु, र दोद्रा नाला जो नगरबाट लिएर यो बग्दै बग्दै गएर इन्डियामा मिसिन्छ, बडैया र सिपुराको बिचको जुन भागमा त्यो दोद्रा नालाको लागि पुलको लागि यसपटक त्यसलाई के अरे सर्वे गर्ने र त्यसको डिपिआर तयार गर्ने कार्यक्रममा त्यसलाई पारेको छु, जहाँसम्म छ अहिले नै निर्माण गराउने मेरो उद्देश्य छ।
पहुँचवालाले ठुला योजना लिएर गएको तर पहुँच नभएका सांसदहरूको क्षेत्रमा साना योजना मात्रै परेको गुनासो छ नि भन्ने पत्रकार निरज गौतमको प्रश्नको जवाब दिँदै फेरि प्रदेश सांसद बाबुराम गौतम।
छैन, त्यस्तो केही पनि होइन। पहुँचवाला र नपहुँचवाला भन्ने कुरो यहाँ छैन। जस्तो प्रत्येक गाउँपालिकामा एउटा हामीले बनाउँदैछौँ सामुदायिक भवन, त्यो 66 लाखको छ प्रत्येक गाउँपालिकामा। त्यस्तै खेलकुद मैदानका लागि 36 लाख रुपियाँ छुट्याएको छ। यसरी हेर्दाखेरि समानुपातिक रूपमै छ, तर परस्पर गौघाट रोडको सन्दर्भमा के भयो भने यो अलिकता विश्व ब्याङ्क मार्फत, एसियाई विकास ब्याङ्क मार्फत यो काम हुन्छ भनेर हामीले पहिले सुरुमा ध्यान दिएन। अहिले गएर उसले हात झिकिसकेपछि पछिल्लो समयमा त्यो रोडलाई प्राथमिकता दिएर मैले त्यसमा योजनामा पारिसकेपछि भौतिक पूर्वाधार मन्त्रीले मैले त्यो बाटो हेरेर जति सक्छु बजेट मैले त्यसमा हाल्छु थप्छु भनेर मुख्यमन्त्रीले पनि भौतिक पूर्वाधार मन्त्रीले पनि भन्नुभएको छ र उहाँहरूलाई हेराउन ल्याउँदैछु मैले।
नेकपाका तर्फबाट सांसद निर्वाचित गौतम जग हाल्ने बेलाको प्रदेश सरकार भएकाले सानातिना कमजोरी आँखा चिम्लेर सबैले सहयोग गर्नुपर्ने बताउनुहुन्छ फेरि सांसद बाबुराम गौतम।
सरकारका केही कमजोरीहरू छैनन् भन्ने कुरा होइन, तर अहिले कमजोरी औल्याउने बेला किन होइन भने यो प्रदेशको जग हामीले थाप्दैछौँ, राजधानी अझ कहाँ राख्ने भन्ने खुट्टिएकै छैन। जगै नराखेको ठाउँमा सरकारले काम गर्न लाग्दाखेरि यो किन गरिनस् त्यो किन गरिनस् भन्नुभन्दा त्यसलाई अहिले सहयोग गर्ने हो। 1-2 सालको अवधि भनेको जग बसाल नै ठिक्क छ, जिरोबाट सुरु गरेको हो। अब जिरोबाट सुरु गरेको कामलाई हामीले के अरे यो गरिनस् त्यो गरिनस् भनेर टिप्पणी गर्ने बेला होइन।
सरकारले द्वन्द्व पीडितका लागि राहत वितरण गरे पनि दाङमा अधिकांश पीडित लिन पुगेका छैनन्। राहत लिन जाँदा पाउने रकमभन्दा बढी खर्च हुने भएपछि यस्तो अवस्था आएको हो। जिल्लामा द्वन्द्व पीडित परिवारको राहतका लागि 13 करोडभन्दा बढी रकम निकासा भएको छ, तर पीडित परिवार नआउँदा आएको बजेट वितरण हुन नसकेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताउनुभयो। राहत वितरणका लागि सार्वजनिक रूपमा सूचना निकाले पनि धेरै पीडितहरू नआएको उहाँको भनाइ छ। विस्थापितहरूका लागि सरकारले राहत स्वरूप 25,000 रकम दिने व्यवस्था गरेको छ, तर टाढाबाट आउँदा र सदरमुकाममा बस्दा त्योभन्दा बढी खर्च हुने भएकाले पनि राहत लिन नआएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो। द्वन्द्व पीडितका नाममा आएको 13 करोड रकममध्ये अहिलेसम्म 3.5 करोड रुपियाँ मात्र वितरण भएको छ। भूपेन्द्र ओलीले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
बागेश्वरी क्याम्पस कोहलपुरमा निर्माण गर्ने भनिएको प्राविधिक शिक्षालयको हिजो शिलान्यास गरिएको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षालयको शिलान्यास गर्दै राज्यको आवश्यकता अनुसारको व्यावसायिक प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो। बुधबार शिक्षालयको शिलान्यास गर्न कोहलपुर आउनुभएका मन्त्री पोखरेलले हाल 10% मात्र प्राविधिक दक्ष जनशक्ति उत्पादन भइरहेको बताउँदै देशलाई समृद्ध बनाउन दक्ष जनशक्ति उत्पादनलाई राज्यले प्राथमिकतामा राखेको जिकिर गर्नुभयो। विश्वविद्यालयहरूले अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो। मध्यपश्चिम विश्वविद्यालयबाट आङ्गिक सम्बन्धन प्राप्त गर्ने प्रक्रियामा रहेको बागेश्वरी क्याम्पसका कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सेवा सुविधा र तलब वृद्धिका लागि मात्रै सम्बन्धनलाई माध्यम बनाउन नहुने बताउनुभयो। प्रदीप वाग्लेले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
बाँकेको वसुदेवपुर स्वास्थ्य चौकीमा प्रसूति गृह नहुँदा घरमै बच्चा जन्माउने महिलाहरूको संख्या बढ्दै गएको छ। आफ्नै गाउँमा प्रसूति सेवा नहुँदा भेरी अञ्चल अस्पतालमा जाँदा नर्सहरूको अभद्र व्यवहार गर्दै सहयोग नपुगेर फर्काउँदा घरमै बच्चा जन्माउने महिलाहरूको संख्या बढेको महिला स्वयंसेविकाहरूले बताएका छन्। सेभ द चिल्ड्रेनको सहकार्यमा बाँके युनेस्को क्लबले नेपालगञ्ज वडा नम्बर 19 वसुदेवपुर स्वास्थ्य चौकीमा हिजो गरेको सामाजिक परीक्षण कार्यक्रममा सहभागी महिलाहरूले भेरी अस्पतालले गर्भवती महिलालाई हेरचाह नगर्ने र स्वास्थ्य संस्थामा प्रसूति गृहको अभावमा महिलाहरू जोखिम मोलेर घरमै बच्चा जन्माउन बाध्य भएको बताएका थिए। त्यस वडामा मासिक रूपमा करिब 20 जना महिलाहरूले घरमै बच्चा जन्माउने गरेको स्वास्थ्य चौकीको तथ्याङ्कमा उल्लेख छ। स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवाको गुणस्तरीयताबारे भवनको अभावले समस्या भएको स्वास्थ्य चौकीका इन्चार्ज सुनिल वज्राचार्यले बताउनुभयो। भेरी अञ्चल अस्पतालले प्रसूति महिलालाई स्याहार नगरेको गुनासो मिसन टुडेमा खबर छ।
भारतको लखनऊमा छोराको उपचार गराएर फर्किँदै गर्दा दुर्घटनामा परि घटनास्थलमै बाबुको ज्यान गएको छ। रुपैडिहा बहराइच नेसनल हाइवेमा लखनऊबाट फर्किँदै गर्दा बसको ठक्करबाट बर्दिया ठाकुरद्वारा नगरपालिका वडा नम्बर 3 बस्ने शिवप्रसाद आचार्यको दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको रुपैडिहा प्रहरीले जनाएको छ। पश्चिम डायरीमा खुल्ला दिशामुक्त बाँके घोषणाको सार्थकता
अब मान्छेहरूको मात्रै दिशामुक्त भएन, अब गाई जनावरहरूको पनि अब दिशापिसाबहरू त्यस्तै छरिएका छन्, त्यसलाई ठाडा पशुहरूलाई पनि त्यो दिशापिसाब मुक्त गराउनु पर्यो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
समुदायमा आधारित एकीकृत मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम
नियमित चार पटक 4 महिना 6 महिना 8 महिना र 9 महिना गर्भ जाँच गराएर स्वास्थ्य संस्थामा सुत्केरी गराएमा नेपाल सरकारले ₹400 र ₹500 उपलब्ध गराउँछ।
नियमित स्वास्थ्य जाँच गराएमा आमा र नवजात शिशुलाई अकाल मृत्युबाट बचाउँछ।
सुत्केरी पछि आमा र नवजात शिशुलाई कम्तीमा 3 पटक 24 घन्टाभित्र 3 दिन र 7 दिनमा दक्ष स्वास्थ्य कर्मीबाट स्वास्थ्य जाँच गराउँदा हुन सक्ने खतराबाट बचाउन सकिन्छ।
कुनै खतराका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनु पर्छ।
बच्चा जन्मेको 35 दिनभित्र निशुल्क जन्म दर्ता गराई बालबालिकाको अधिकारको संरक्षण गर्नु सबै अभिभावकको कर्तव्य हो।
सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबद्वारा जनहितमा जारी सन्देश।
हेरी कलेज अफ मेडिकल साइन्सको नयाँ भर्ना सम्बन्धी सूचना। सिटीभिटीबाट मान्यता प्राप्त यस भेरी कलेज अफ मेडिकल साइन्समा एसईई उत्तीर्ण विद्यार्थीहरूको लागि डिप्लोमा तहका 3 वर्षीय कार्यक्रमहरूमा भर्ना खुलियो। सिट सीमित भएकोले छिट्टै सम्पर्क गरौँ।
कार्यक्रमहरू
पीसीएल नर्सिङ स्टाफ नर्स,
सिट संख्या
20 जना,
₹20
बिहान 7 बजे देखि।
सम्पर्क स्थान
भेरी कलेज अफ मेडिकल साइन्स, गुलेरिया 5 बाल मन्दिर टोल भर्दिया।
सम्पर्क फोन नम्बर
0484204092 र 0484210008।
मोबाइल नम्बर
98582912। पुनश्च एसई पूरक ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीहरूले पनि आवेदन फारम भर्न पाउने छन्।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। बाँकी जिल्लालाई हिजो खुल्ला दिशामुक्त जिल्ला घोषणा गरियो। 2072 सालसम्म बाँकीलाई खुल्ला दिशामुक्त गर्ने अभियान 3 वर्षपछि ढिला सुरु भई पुरा भएको छ। खुल्ला दिशामुक्त जिल्ला घोषणा भए पनि सचेतनाको अभाव र सार्वजनिक शौचालय नभन्दा खुल्ला दिशामुक्त जिल्ला घोषणामै सीमित हुने चिन्ता पनि छ। खुल्ला दिशामुक्त बाँकीको सार्थकताका विषयमा सुनौ साथी रजनी योगीले सङ्कलन गरेको आजको नागरिक आवाज।
मेरो नाम पूजा गुप्ता हो। अहिले चाहिँ मुक्त भएको छैन, मेन त पोइन्ट हो शौचालय ठाउँ ठाउँमा गरेर त्यहाँ पैसा नलिने व्यवस्था पनि गराइदिने। कतिपय ठाउँमा चाहिँ शौचालयमा पैसा लिएर पिसाब गर्न दिन्छन्, दिसा पिसाब गर्न दिन्छन्, त्यसका कारणले मानिसले चाहिँ पैसा दिनुपर्छ भनेर त्यो सोच राखेर तिनीहरूले कुना काप्चामा गरिहाल्छन् पिसाबहरू दिसाहरू। जता पाए त्यहाँ ठाउँहरू फोहोर हुँदै गएछ, अब बिस्तारै हुनसक्छ। मुक्त अहिले चाहिँ भएको छैन, तर सरकारले चाहिँ ठाउँ ठाउँमा एउटा हरेक ठाउँमा शौचालय भए त त्यो पनि मुक्त हुने प्रयास जारी हुन्छ।
मेरो नाम लक्ष्मण केसी। यो घोषणा मात्र भएको छ, मुक्त चाहिने भएको छैन। अब मुक्त हुनलाई अब प्रचार प्रसार गर्नु पर्यो, सबैलाई थाहा हुनु पर्यो। अब मान्छेहरूको मात्रै दिशामुक्त भएन, अब गाई जनावरहरूको पनि अब दिशापिसाबहरू त्यस्तै छरिएका छन्, त्यसलाई ठाडा पशुहरूलाई पनि त्यो दिशापिसाब मुक्त गराउनु पर्यो। र अझै पनि जनचेतनाको अभाव छ यहाँ, सबलाई जनचेतना दिलाउनु पर्यो घर घरमा गएर। अझैसम्म मलाई लाग्छ अझै मुक्त भएको छैन, घोषणा मात्र भएको छ।
मेरा आचार्य खै मलाई त्यस्तो लाग्दैन। खुला
दिशा मुक्त घोषणा त भयो तर खुला दिशा मुक्त क्षेत्र भएको जस्तो लाग्दैन. गाउँतिरमा पनि अब त्यहाँका मान्छेहरू अब बसेको देखिन्छ कि खेतहरूमा. बजारमै पनि अब सार्वजनिक शौचालय भनेर दिएको छ, यसमा अब सरकारले अब यसमा पैसा तिरेर जानुपर्ने, त्यो हुँदा पनि मान्छे बाहिर बाहिर जान्छन्. अब यो सरकारले व्यवस्था गर्नु पर्यो नि त, यसको तलब दिएर राख्नु पर्यो, शौचालय सरसफाइ गर्नु पर्यो, तर त्यस्तो छैन, मुक्त भएको छैन.
लक्ष्मण न्यौपाने, मलाई के लाग्छ भन्नुहुन्छ भने अब रियाली त आयो, अब कागजमा सीमित छ कि अथवा छैन, यतिखेर दिशामुक्त खुल्ला हुन्छ भने अब चेकहरू गराउनु पर्यो, नगरपालिकाबाट गएर चेक गर्नु पर्यो. अरू कुरो के भन्नुहुन्छ भने यो के अरे दिशा पिसाब घोडा खच्चरहरू गाई गोरुहरू यिनीहरू सारा छाडा छन्, यिनी छाडालाई नियन्त्रणमा लिनु पर्यो, गाई गोरुको दिशा भने मुक्त गराउनु पर्यो, सबैलाई नियन्त्रणमा लिएर के राम्रो शहरीकरण गर्नु पर्यो.
पम्फाजीसी, मुक्त भयो जस्तो त लाग्दैन मलाई. अब कि सरकारले घोषणा मुक्त भन्छ होइन, कि भने त्यहाँ अब सार्वजनिक ठाउँमा यसो शौचालय बनाइदिनु पर्यो, व्यवस्था गरिदिनु पर्यो. कुनै ठाउँ न पार्किङको व्यवस्था छ, न शौचालयको व्यवस्था छ, न केहीको पनि, अस्त व्यस्त घोषणा मुक्त भन्यो. अब जता कतै खाडल छ, जता कतै फोहोर छ, भत्केको पर्खालहरूतिर गएर कतै खुल्ला ठाउँ जहाँ देख्यो उहीँ पिसाब गर्छन् मान्छेहरूले, मुक्त भए छैन.
5 महिनादेखि तलब भत्ता नपाएको भन्दै काम छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन स्थगित गरी काममा फर्किएका छन्. लामो समयदेखि रोकिएको तलब अर्थ मन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका चिकित्सक सहित स्वास्थ्यकर्मी काममा फर्किएका हुन्. राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ.
बाँकेमा अहिलेसम्म 30% धान रोपाई सकिएको छ. जिल्ला कृषि विकास कार्यालय बाँकेका अनुसार यस वर्ष पनि गत वर्ष जस्तै 36,500 हेक्टरमा धान खेती गर्ने लक्ष्य छ. यस वर्ष बाँकेमा करिब 1,15,000 मेट्रिक टन धान उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको कृषि विकास कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले बताउनुभयो. बाँकेका किसानहरूले यस वर्ष राधा 4, सुक्खा 3, सावित्री, मनसुली, राम जातका धान खेती गरिरहेका छन्. बाँकीका किसानहरूलाई जिल्ला कृषि विकास कार्यालयले 50% अनुदानमा धानको बिउ र रासायनिक मल समेत उपलब्ध गराउँदै आएको छ.
आगामी शनिबारसम्म भारी वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएपछि बाँकेमा उच्च सतर्कता अप्नाइएको छ. जिल्ला प्रशासन कार्यालय बाँकेले यस क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्क रहन आग्रह समेत गरेको छ. यस क्षेत्रमा भारी वर्षा भएपछि राप्ती नदी तथा स्थानीय खोलाको आसपासका गाउँहरू डुबानमा पर्ने गरेका छन्. राप्ती नदीको माथिल्लो भागमा पानी परेपछि बिस्तारै राप्ती नदीको सतह समेत बढ्दै जाने गरेको छ. शनिबारसम्म भारी वर्षातको सम्भावना रहेको मौसमविदहरूले बताएपछि तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिनुभयो. नागरिक पश्चिमेलीमा खबर छ.
कर्णाली प्रदेश सभा भवन तयार भएको छ. सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले पुनर्निर्माण गरेर संसद भवन तयार गरेको हो. प्रदेश सभा भवनमा रङरोगन वायरिङको काम सकिएको छ. ठुलो काम सकिएकाले र साजसज्जाको काम भइरहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर झङ्क थापाले बताउनुभयो. खगेन्द्र भट्टराईले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ. यिनै खबरसँगै पश्चिम डायरी सकियो. बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक.
संस्था खारेज हुन लागेपछि दुर्घटनाको जिम्मा नलिने ट्रक व्यवसायीको निर्णय. बाँके नरेनापुरबाट योजनाको रकम फर्चेटका लागि घन्टौँ यात्रा गर्नुपर्ने बाध्यता.
बाँके खुल्ला दिशामुक्त जिल्ला घोषणा. अबको लक्ष्य साक्षर जिल्ला बनाउने. बर्दियाको बारबर्दियामा आधारभूत शिक्षा सुनिश्चित.
जुम्लामा अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था थप जटिल. जीवन रक्षाको माग. आजदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प.
र बाँकेमा अहिलेसम्म 30% धान रोपाई सकियो. दाङका द्वन्द्व पीडित पाउने रकम भन्दा बढी खर्च हुने भन्दै राहत लिन गएनन्. हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ. आज असार 29 गते शुक्रबार, जुलाई 13 तारिक. एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला. तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्. नमस्कार.